रेडियो वेरी एफएम, रेडियो वेरी एफएम,
रेडियो वेरी एफएम 98.6 102.7 मेगाहर्ट्ज।
कर्णाली प्रदेशमा अझै पनि विकासका योजनाले गति लिन सकेनन्। 650 भन्दा बढी कर्मचारी अपुग।
पुरातात्विक र ऐतिहासिक स्थल काँक्रेबा क्षेत्रमा तोडफोड, गेटको गजुर र काउन्टरमा क्षति।
शैक्षिक सत्रदेखि कक्षा 9 देखि 12 सम्म पाठ्यक्रम परिमार्जन गर्ने सरकारको तयारी। कक्षा 11 र 12 थप 2 विषय पढ्नु पर्ने।
भारतका पूर्व विदेश मन्त्री सुषमा स्वराजको निधन, आज अन्त्येष्टि गरिने।
र नेपाली राष्ट्रिय क्रिकेट टोलीले T20 सिरिज खेल्ने, 5 देश सहभागी हुने।
हिमाल पहाड तराई कोही छैन प्राय, बिहानको भेरी खबरबाट मधुबन विशी र केशव ढकालको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np मोबाइल एप्लिकेसन, हाम्रो पात्रो शोभायात्रा एप्सका साथै बर्दियाको रेडियो टाइगरमा पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। विकासमा सबैभन्दा पछि र गरिबीमा सबैभन्दा अघि रहेको कर्णाली प्रदेशमा अझै पनि विकासका योजनाले गति लिन सकेका छैनन्। प्रदेश सरकारले गत आर्थिक वर्ष 75 क्षेत्रमा अघि सारेका अधिकांश योजना कार्यान्वयन हुन सकेका छैनन्। समयमा काम हुन नसक्दा गत आर्थिक वर्ष 75 क्षेत्रमा 22 अर्बभन्दा बढी बजेट फिर्ता भएको छ। प्रदेश राजधानी रहेको सुर्खेतमा मात्रै संग्र प्रदेश गरी करिब 16 अर्ब रुपियाँ फिर्ता भएको सरकारी तथ्याङ्क छ। प्रदेश सरकारले भने आफैले सारेका योजना कार्यान्वयन हुन नसक्नलाई कर्मचारीको अभावको कारण देखाउँदै उम्किने गरेको छ। योजना कार्यान्वयनका लागि आवश्यक व्यवस्थापन गर्ने कर्मचारी नै नहुँदा बजेट कार्यान्वयन हुन नसकेको सरकारी भनाइ छ। मुख्यमन्त्री तथा मन्त्री परिषदका कार्यालयका सूचना अधिकारी केशव प्रसाद उपाध्यायले मुख्य गरी कर्णालीमा प्राविधिक तर्फका कर्मचारीको अभाव हुँदा समस्या भएको बताउनुभयो। सूचना अधिकारी उपाध्यायले समायोजनबाट प्रशासनतर्फ कर्णालीमा आउने कर्मचारी बढी भए पनि प्राविधिक कर्मचारीको अभावले योजना कार्यान्वयनमा समस्या हुने गरेको बताउनुभयो।
यता कर्णाली प्रदेशमा विभिन्न पदमा गरी अझै 650 भन्दा बढी कर्मचारी अपुग रहेको प्रदेश सरकारले जनाएको छ। मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका सूचना अधिकारी केशव उपाध्यायले समायोजनबाट पनि कर्मचारी आए पनि 658 जना कर्मचारी अझै अभाव रहेको जानकारी दिनुभएको छ। समायोजनका क्रममा कर्णाली प्रदेशका लागि 1992 कर्मचारीको दरबन्दी छुट्याइएकोमा 1334 कर्मचारीले कर्णालीमा समायोजन रोजेका थिए। समायोजन रोजेका 936 कर्मचारी हाजिर भएका छन् भने अझै 358 कर्मचारी हाजिर हुन बाँकी रहेको जनाइएको छ। समायोजन पछि कर्णाली प्रदेशमा हाजिर हुन आएका कर्मचारीमा प्रशासनतर्फ 340, लेखातर्फ 122, राजस्व उपसचिवतर्फ 1 जना कर्मचारी रहेका छन्। यस्तै हाजिर हुन आएका मध्ये वनतर्फ 282 कर्मचारी मध्ये श्रेणीविहीन वन रक्षक 240 जना रहेका छन्। यस्तै इन्जिनियरिङ 59, कृषितर्फ 103, योजना तथा तथ्याङ्कमा 6, विविधमा 29 र स्वास्थ्यतर्फ 3 जना हाजिर भएका छन्। यसै सन्दर्भमा हाम्रा सहकर्मी सविता जीसीले मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका सूचना अधिकारी केशव उपाध्यायलाई अपुग कर्मचारी कहिलेसम्म आइपुग्लान् त भनी सुन्नु भएको छ।
यसो हेर्दाखेरि 1334 जना समायोजन भएको भन्छ सामान्य प्रशासन मन्त्रालयको विज्ञप्तिले, होइन? अब त्यो 1334 मध्ये 936 जना चाहिँ हामीसँग हाजिर हुन आइसक्नु भएको छ। अब यसमा ठुलो सङ्ख्या स्वास्थ्य सेवातिरको आउन सक्नु भएको छैन। उहाँहरूको समायोजन प्रक्रिया अलिकति जटिल भयो, केही लामो समय लाग्यो र अहिले उहाँहरू पत्र बुझ्ने क्रममा हुनुहुन्छ। आजसम्मको अवस्था हेर्दा 3 जना मात्रै स्वास्थ्य सेवातिरको कर्मचारीहरू आउनु भएको छ, जबकि 200 जनाको कर्णाली प्रदेशमा स्वास्थ्य सेवातिरको कर्मचारीको समायोजन भएको। अब उहाँहरू सायद अब छिटो पत्र बुझेर चाहिँ आउनुहुन्छ। यसरी उहाँहरू आउनुभयो भने चाहिँ लगभग प्रणालीले पाउनुपर्ने गति 1334 जना भनेको छ सामान्य प्रशासन मन्त्रालयले, त्यो सङ्ख्या चाहिँ पुरा लगभग हुन्छ। अब अहिले बिचमा पनि समायोजन संशोधन गरेर पहिला सङ्घ पर्नु भएको अथवा स्थानीय तहमा जानुभएको अथवा अन्य प्रदेशमा समायोजन भएको कर्मचारी साथीहरू पनि पुनः सामान्य प्रशासन मन्त्रालयमा निवेदन दिएर समायोजन संशोधन गरेर आउने क्रम बढिराखेको छ। अब त्यसको एक तथ्याङ्क चाहिँ सामान्यले उपलब्ध नगराएको हुँदा कतिजनाले संशोधन गरे भन्ने हामीसँग रेकर्ड छैन, तर बिचमा अहिले चाहिँ आउने क्रम जारी छ, एक दुई महिनाभित्रमा चाहिँ उहाँहरूको यो आउने क्रम सकिन्छ होला।
प्रणाली प्रदेशमा समायोजन पछि पनि कर्मचारीहरू आउन ढिलाइ भएको छ, यो ढिलाइ चाहिँ के कारणले भएको?
त्यहाँ यस्तो छ, अहिले कर्मचारी कुनै न कुनै निकायमा कार्यरत छन्, कोही स्थानीय तहमा कार्यरत छन्, कोही अन्य प्रदेशमा कार्यरत छन्, कोही चाहिँ सङ्घ अन्तर्गतको कार्यालयमा कार्यरत छन्। अब उनीहरू समागम भए पछाडि पनि आउनलाई केही समय चाहिँ अब तयारी लाग्यो, कतिपयको काम नसकेर रमाना हुन सकेन, अनि कतिपयलाई चाहिँ सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नै कामको बोझ छ भने अब असारसम्म बस्न सकिन्छ भनेर पहिला एउटा परिपत्र पनि भयो। त्यसकै कारणले गर्दा हाम्रो प्रणालीमा जतिजना आउनु पर्ने थियो उहाँहरू समयमा आउनु सक्नु भएन, अब अहिले यो संख्या बढायो, अब चाहिँ सायद आउनुहुन्छ होला।
कर्मचारी अभावका कारण कर्णालीको कुन क्षेत्र चाहिँ बढी मर्कामा परिरहेको?
कर्णालीले अहिले भन्दा पनि विगतदेखि नै यो जुन चाहिँ प्रदेश सरकार स्थापना भयो त्यो बेलादेखि नै हामीले प्राविधिक तर्फका मुख्यतः भौतिक पूर्वाधार तर्फका जनशक्तिहरू चाहिँ हामीले अलिकति अभाव झेल्न पर्यो। प्रदेश सरकारको प्रायोरिटी भनेकै भौतिक पूर्वाधार निर्माण भएको छ र धेरै जसो बजेट पनि त्यही विनियोजन भएको छ, तर अब यसमा विभिन्न सेवा समूह इरिगेसनतिर अनि सिभिल तर्फको यो सेवा समूहमा माथिल्लो तहको प्राविधिक जनशक्तिहरू नहुँदा अब यसको सर्वेहरू गर्ने त्यस पछाडि जिपिआरहरू तयार गर्ने लगायतका कामहरू चाहिँ भनेको समयमा हुन नसक्दाखेरि प्रदेश सरकारको काम कारवाही चाहिँ प्रभावित भएको छ। गत सालको बजेट पनि हामीले प्राविधिक जनशक्तिहरूको कमी हुँदाखेरि हामीले भौतिक पूर्वाधार तर्फको बजेट खर्च चाहिँ अलिक कम नै हुन सक्यो, अब अहिले पनि प्राविधिक जनशक्तिहरू कम हुने देखिया छ। त्यसै कारणले प्रणाली प्रदेश सरकारले सङ्घीय सामान्य प्रशासन मन्त्रालयलाई लोकसेवा मागेर हाम्रो तत्काललाई 315 प्राविधिक तर्फका जनशक्तिहरू तत्पूर्ति गरिदिनुहोस् भनेर हामीले पत्राचार पनि गरिसकेको अवस्था छ। अब स्थानीय तहको विज्ञापन सकिएपछि सायद प्रदेशको पनि विज्ञापन केन्द्रीय लोकसेवा आयोगबाट हुन्छ होला। अब सबभन्दा बढी यही भौतिक पूर्वाधार निर्माण तर्फको जनशक्तिले चाहिँ अलिकति समस्या भएको।
प्रदेशको कर्मचारी अभावलाई पूर्तिका लागि प्रदेश लोकसेवा गठन गर्ने कुरा हुन्छ, यसको लागि के सम्भावना?
हामीले प्रदेश लोकसेवा आयोगको विधेयक बनाएर प्रदेश सभाबाट पास पनि भइसकेको छ, अब त्यो प्रमाणीकरण भएर राजपत्रको छापिने प्रक्रियामा छ। अब प्रदेश लोकसेवा आयोग गठन गर्नुभन्दा पहिला र प्रदेश निजामती ऐन बनाउनुभन्दा पहिला चाहिँ हामीलाई सङ्घीय निजामती सेवा ऐनले प्रदेश लोकसेवा आयोग कस्तो बन्ने, कस्तो खालको प्रदेश निजामती सेवा बन्ने भन्ने एउटा आधार र मापदण्ड दिनुपर्ने हुन्छ। त्यो आधार र मापदण्ड प्राप्त भइ नसकेको अवस्था छ। अब जति सक्दो छिटो सङ्घीय सरकारबाट प्रदेशको निजामती सेवा कस्तो रहने के हुने भन्ने विषयको एउटा आधार र मापदण्ड प्राप्त हुन्छ, त्यो लगत चाहिँ हामी प्रदेश सेवा आयोग चाहिँ गठन गर्न सक्छौँ। कालो अब 77 चाहिँ हामीले प्रदेश लोकसेवा आयोगको लागि बजेट समेत पनि विनियोजन भइसकेको छ। अब यो आधार र मापदण्ड आउना साथ हामी प्रदेश सरकारले चाहिँ छिटै लोकसेवा आयोग गठन गर्न सक्ने अवस्थामा पनि तयार चाहिँ छौँ हामी।
उहाँ हुनुहुन्थ्यो मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका सूचना अधिकारी केशव उपाध्याय, कर्णाली प्रदेशमा कर्मचारी अपोग लगायतका विषयमा भेरी खबरसँग कुरा गर्दै।
सुर्खेतको वीरनगर 9 लाटीकोइलीमा रहेको काँक्रे विहार क्षेत्रमा अज्ञात समूहले तोडफोड गरेको छ। प्रातात्विक एवं ऐतिहासिक स्थल काँक्रे विहार पुननिर्माणको अन्तिम चरणमा पुगिरहेको बेला त्यहाँको गेटको गजुर र काउन्टर तोडफोड भएको हो। तीन दिनदेखि अज्ञात समूहले गेट भत्काउने, गजुर र काउन्टर तोडफोड गर्ने गरेको जनाइएको छ। लगातार काँक्रे विहार भग्नावशेष क्षेत्रमा लगाइएको तारबार र त्यहाँ बनाइएको गेट तथा टिकट काउन्टरमा तोडफोड गरिएको जनाइएको छ। दिउँसो मात्रै रेखदेख हुने तर रातिमा नहुने भएकाले अज्ञात व्यक्तिहरूको समूहले तोडफोड गरेको हुन सक्ने हेरालो सीता कार्कीले बताउनुभयो। काउन्टरको झ्यालका सिसाहरू त्यसै गरी हात धुने मेसिनहरू समेत तोडफोड गरिएको छ। मन्दिरको टुप्पामा राखिएको थैलो पनि च्यातिएको छ भने पश्चिमतर्फको गेटको गजुर भाँचिएको जनाइएको छ। यस्तै गेट र काउन्टर तोडफोड भएपछि वीरेन्द्रनगर वडा नम्बर 9 वडा अध्यक्ष ले सुरक्षाको व्यवस्था मिलाउन आग्रह समेत गर्नुभएको छ। वडा अध्यक्ष सुरेश मानन्दले तोडफोड गर्ने समूहलाई खोजी गर्न प्रहरी समक्ष आग्रह समेत गर्नुभयो। उहाँले काँक्रे विहारको सुरक्षाको लागि थप हेरालोको व्यवस्था गरिनुपर्ने बताउनुभयो। यता काँक्रे विहार गेट तथा गजुर तोडफोड भएको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई भने कुनै जानकारी प्राप्त नभएको जनाइएको छ। प्रहरी प्रमुख एसपी बसन्त रजौरीले काँक्रे विहार तोडफोड भएको भन्ने कुनै जानकारी नआएको भन्दै सुरक्षाको माग गरेको खण्डमा त्यस क्षेत्रमा प्रहरी बिट राख्न सकिने बताउनुभयो।
भोली खबरमा खबरहरूको सिलसिला जारी नै छ, लिलाई भने यो विश्राम।
सबैको मन छुने रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। तिन्जेल हामीले कर्णाली प्रदेशमा अझै पनि विकासका योजनाले गति लिन सकेनन्। 650 भन्दा बढी कर्मचारी अबुक अपुग। पुरातात्विक र ऐतिहासिक काँक्रीबिहार क्षेत्रमा तोडफोड। गेटको गजुर काउन्टरमा पनि क्षति लगायतका खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। प्रहरीले सुर्खेतमा नेकपाका विप्लव समूहका एकजना जिल्ला सदस्यलाई पक्राउ गरेको छ। सुर्खेतको ब्रहताल नौ बस्ने 51 वर्षका हिरालाल सुनारलाई पार्टीसँग सम्बन्धित दस्तावेजसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले बताएको छ। सुनारलाई प्रहरी निरीक्षक विवेक कुमार शाहको कमान्डमा खटिएको गस्ती टोलीले ब्रहताल गाउँपालिकाको 10 उदातालमा रहेको उहाँको ससुराली घरबाट पक्राउ गरिएको बताइएको छ।
जुम्लामा अविरल वर्षासँगै आएको बाढीका कारण पुल भत्कँदा नागरिकलाई शास्ति भएको छ। निरन्तर परिरहेको वर्षाका कारण तातोपानी गाउँपालिका 5 रहेको हाकु पुल भत्किँदा शास्ति बिहोर्नु परेको स्थानीयले बताएका छन्। जुम्ला जिल्लाका ऐतिहासिक तथा प्रापूर्वकालदेखि रहिआएको हाकुको काठे पुल बाढीले भत्किँदा 5,000 नागरिकलाई आवाजात गर्न समस्या भएको छ। त्यहाँका स्थानीयले स्थानीय सरकार, प्रदेश सरकार, केन्द्रीय सरकार र सम्बन्धित सरकारवाला निकाय समक्ष पुनर्निर्माणका लागि आग्रह गरेका छन्। 5,000 बराबरको जनसङ्ख्या रहेको बस्तीमा बाढीले पुल बगाएपछि आवाजातमा समस्या रहेको भन्दै उनीहरू चिन्तित बनेका हुन्। पुल भत्किएपछि उनीहरूको लागि खाद्यान्न लगायतका दैनिक उपभोग्य वस्तुहरू कसरी ल्याउने भन्ने चिन्ता पनि बढेको छ। तिला नदी भन्दा पारिरहेको बस्तीका नागरिकलाई झन समस्या भएको जनाइएको छ।
नेपाल आयल निगमले गैराती 12 बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थमा मूल्य समायोजन गरेको छ। निगमले पेट्रोलमा प्रति लिटर 1 र डिजेल मटितेलमा 50 पैसा मूल्य वृद्धि गरेको छ। एलपी ग्यासमा भने प्रति सिलिन्डर 25 रुपियाँ घटाइएर मूल्य समायोजन गरिएको छ। अब पेट्रोल 109 प्रति रुपियाँ लिटर र डिजेल र मटितेल 97 प्रति लिटर नयाँ खुद्रा बिक्री मूल्य कायम गरिएको छ। एलपी ग्यासको खुद्रा बिक्री मूल्य 1,375 प्रति सिलिन्डर कायम गरिएको छ। हवाई इन्धनको हकमा भने खुद्रा मूल्य यथावत नै राखिएको छ। निगमले आर्थिक वर्ष 75 क्षेत्रमा एलपी ग्यासमा करिब 6 अर्ब नोक्सानी बेहोर्दै आएको बताएको छ।
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र तुल्सीपुर शाखाले विद्युत महसुल नबुझाएको भन्दै 48 ग्राहकलाई कालो सूचीमा राखेको बताएको छ। वितरण केन्द्रका प्रमुख दीपक जङ चौधरीले लामो समय महसुल नबुझाउने विभिन्न कार्यालयदेखि व्यक्तिहरू कालो सूचीमा परेको बताउनु भएको छ। कालो सूचीमा परेका ग्राहकले प्रसिद्ध कानूनअनुसार 3 पुस्तासम्म विद्युत उपभोग गर्न नपाउने व्यवस्था समेत रहेको चौधरीको भनाइ छ। तुलसीपुर वितरण केन्द्रमा 76 साल मसान्तसम्म करिब 4.5 करोड रुपियाँ बक्यौता रकम उठ्न बाँकी रहेको छ। प्रमुख चौधरीले 4,45,34,000 रुपियाँ महसुल उठ्न बाँकी रहेको बताउनुभयो। आर्थिक वर्ष 73-74 अहिलेसम्म गरी 3 वर्षदेखिको बक्यौता रहेको उहाँको भनाइ छ।
कञ्चनपुरका स्थानीय तहमा गत आर्थिक वर्षमा 37,11,00,000 रुपियाँ बेरोजी बढी पाइएको छ। कञ्चनपुरका 7 नगरपालिका र 2 गाउँपालिकाको लेखा परीक्षणले 35,11,00,000 रुपियाँ बेरोजी देखाएको हो। महालेखा परीक्षकको कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष 75 क्षेत्रमा सबैभन्दा बढी भीमदत्ता नगरपालिकामा 12,51,00,000 बेरोजी देखिएको छ। शुक्लापाडा नगरपालिकामा 6,54,00,000, कृष्णपुरमा 6,10,00,000, बेलौरीमा 4,95,00,000 र महाकाली नगरपालिकामा 3,04,00,000 रुपियाँ बेरोजी देखिएको जनाइएको छ।
कैलालीको धनगढ़ीमा भएको बम विस्फोटमा परि घाइते भएका कञ्चनपुरको बेलडाणीका लक्ष्मण सरेलालाई प्रहरीले अस्पतालबाटै पक्राउ गरेको छ। गत साउन 2 गते भएको विस्फोटमा घाइते भएका सरेलालाई उपचारपछि हिजो माया मेट्रो अस्पतालले डिस्चार्ज गरे लगतै अस्पताल परिसरबाट पक्राउ गरिएको हो। प्रहरीको निगरानीमै उहाँको उपचार भइरहेको थियो। लक्ष्मण विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता रहेको प्रहरीले जनाएको छ। बम विस्फोटमा बझाङका रामबहादुर सिंहको मृत्यु भएको थियो भने होटल संचालक सहित अरू 5 घाइते भएका थिए। माओवादी कार्यकर्ताले भूलवश बम विस्फोट गरेको जनाइएको थियो। मेरी खबरमा खबरहरूको सिलसिला अझै जारी नै छ। अरेलाई भने यो अर्को विश्राम।
सबैको मन सुने रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। तिनजेल हामीले छिमेक सेरोफेरोसँगै अन्य खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर, सवारी दुर्घटनामा परि गत आर्थिक वर्षमा डडेलधुरामा 35 जनाले ज्यान गुमाएको ट्राफिक प्रहरीको तथ्याङ्क छ। एक वर्षमा डडेलधुरामा 16 सवारी दुर्घटनामा परि 27 पुरुष र 8 महिलाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेलधुराले बताएको छ। कार्यालयका प्रमुख शहीद देवबहादुर खत्रीले जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेलधुराले एक वर्षमा 24,42,000 राजस्व संकलन गरेको बताउनुभयो। ट्राफिक नियम पालना नगर्ने 3,921 सवारी साधन कारवाही गरी रकम संकलन भएको प्रहरी प्रमुख खत्रीको भनाइ छ।
डोटीमा अपाङ्गता भएका एक महिलालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय दिपालले एक युवकलाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय दिपालले दिपाल सिलगढी नगरपालिका 3 बस्ने 31 वर्षीय मधु माझीलाई बोल्न नसक्ने एक महिलालाई जबरजस्ती गरेको आरोपमा अनुसन्धानका लागि भन्दै पक्राउ गरिएको जनाएको छ। इलाका प्रहरी कार्यालय दिपालका प्रमुख कमलापति पन्तले माझी विरुद्ध किटानी उजुरी परेपछि नियन्त्रणमा लिएर अनुसन्धान थालिएको बताउनुभयो। सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा महिनावारी भएकै बेला एक्लै बस्ने भएकाले पनि बलात्कारका घटना हुने गरेका छन्।
पहिरोका कारण अवरुद्ध भएको महाकाली राजमार्ग सञ्चालनमा आएको छ। वर्षाका कारण महाकाली राजमार्ग अन्तर्गतको बैतडी सतभाँज गोकुलेश्वर सडक खण्डको डिलासैनी गाउँपालिका 6 बागा बगरमा पहिरो खस्दा राजमार्ग अवरुद्ध बनेको थियो। डोजरको सहयोग पछ्याएर करिब 7 घण्टापछि राजमार्ग सुचारू भएको बैतडीका परिप्रवक्ता प्रहरी निरीक्षक दीपक पातलीले बताउनुभयो।
सरकारले आगामी शैक्षिक सत्रदेखि कक्षा 9-12 पाठ्यक्रम परिमार्जन गर्ने तयारी भइरहेको जनाएको छ। पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेश भट्टराईले नयाँ पाठ्यक्रम अनुसार अब कक्षा 11 र 12 थप 2 विषय पढ्नुपर्ने बताउनु भएको छ। उहाँले जीवन उपयोगी सिप र सामाजिक अध्ययनको 50-50 पूर्णाङ्कको पढाइ थपिने बताउनु भएको हो। यस्तै नयाँ पाठ्यक्रम अनुसार नेपाली 50 र अङ्ग्रेजी 100 पूर्णाङ्कको बनाइने बताइएको छ। भट्टराईले कक्षा 9 र 10 का विषयसँग पनि मिल्ने गरी पाठ्यक्रम परिमार्जन गर्न सुरु गरिएको बताउनु भएको छ। यसअघि 2064 पाठ्यक्रम परिमार्जन गरिएको थियो।
भेरी खबरमा अब लागौँ एउटा विदेशको खबरतर्फ। भारतकी पूर्व विदेश मन्त्री एवं सत्तारूढ भारतीय जनता पार्टी भाजपाका वरिष्ठ नेता नेत्री सुषमा स्वराजको निधन भएको छ। उहाँको गैराती दिल्लीको एम्स अस्पतालमा निधन भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। उहाँलाई मुटु सम्बन्धी समस्या भएपछि अस्पताल लगिएको थियो। 67 वर्षीय स्वराज लामो समयदेखि स्वास्थ्य अवस्था कमजोर भएपछि लोकसभा निर्वाचनमा समेत उम्मेद्वार बन्नु भएको थिएन। मोदीको पहिलो पटक प्रधानमन्त्री बन्दा उहाँ विदेश मन्त्री बन्नु भएको हो। स्वराजको पार्थिव शरीर आज दिउँसो 12 बजेदेखि 3 बजेसम्म अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिनेछ। त्यसपछि 4 बजे राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने भारतीय जनता पार्टीले जनाएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भाजपाका अध्यक्ष अमित शाह, कङ्ग्रेस नेता राहुल गान्धी लगायतले ट्वीट मार्फत स्वराजलाई श्रद्धाञ्जली दिनुभएको छ।
अब लागु खेल खबरतिर। नेपाली राष्ट्रिय क्रिकेट टोलीले ओमानमा हुने T20 क्रिकेट श्रृङ्खला खेल्ने भएको छ। नेपालसहित ओमान, आयरल्यान्ड, हङकङ र नेदरल्यान्ड्स गरी 5 देशको सहभागिता रहने प्रतियोगिता आउँदो असोजमा हुने बताइएको छ। आइसिसीले यो प्रतियोगिताका लागि अनुमति दिन नसकेको भए पनि ओमान क्रिकेट सङ्घले सबै टिमले खेल्ने पक्का गरेको बताएको छ। यो प्रतियोगितापछि ओमान, आयरल्यान्ड, हङकङ र नेदरल्यान्ड्स ग्लोबल विश्वकप छनौटमा सहभागिताका लागि जानेछन्। नेपाल एसियाली छनौटबाट बाहिरिएपछि ग्लोबल क्वालिफायर्समा भने पुग्न सकेको छैन।
खेलकै अर्को प्रसङ्गमा, कतारमा आयोजना हुने सन् 2022 फिफा विश्वकपका लागि एसियाको दोस्रो चरणको छनौटका लागि नेपालले प्रारम्भिक फुटबल टोलीको घोषणा गरेको छ। नेपाली टोलीका मुख्य प्रशिक्षक योहना कालिनले प्रारम्भिक चरणमा 31 सदस्यीय नेपाली टोलीको घोषणा गर्नुभएको हो। प्रशिक्षणमा डाकिएका 36 खेलाडीबाट प्रारम्भिक चरणमा 31 खेलाडी छनौट गरिएको छ। पहिलो चरणमा प्रशिक्षक कालिनले 5 खेलाडीलाई टिम बाहिर राख्नु भएको छ। डिफेन्डर कमल श्रेष्ठ, त्यसै गरी नितेश थापा, सेलिङ अङ्दाम्बे, अमित तामाङ र मिक्चेल तामाङ टिमबाट बाहिरिनु भएको छ। फरवारतर्फ विमल घर्ते मगरलाई टिममा राखिएको छ। प्रारम्भिक टिममा किरण कुमार लिम्बू, एलन नेउपानी, विकेश कुथु, विकास श्रेष्ठ, विराज महर्जन, सरोज दाहाल, रञ्जित धिमाल, सुमन अरुवाल, अनन्त तामाङ, अजित भण्डारी, देवेन्द्र तामाङ, त्यसै गरी रवि सिलवाल, दिनेश राजवंशी, विमल पाण्डे रहनु भएको छ। यसै गरी सुनिल बम, रवि पासवान, सुजन श्रेष्ठ, विशाल राई, रोहित सन्त, विक्रम लामा, सन्तोष तामाङ, तेज तामाङ, त्रिवेन्द्र गुरुङ, हेमन गुरुङ, सुभाष गुरुङ, विमल राणा, नवयुग श्रेष्ठ, अभिषेक रिजाल, अञ्जन विष्ट, भरत खवास, विमल गर्ती मगर टोलीमा पर्नु भएको छ। विश्वकप छनौटमा नेपाल समूह बीमा रहेको छ भने समूहमा एसियालीका अन्य टोलीहरू समेत रहेका छन्। दोस्रो चरणको छनौट सन् 2019 सेप्टेम्बर 5 देखि 2020 जुलाई 9 सम्म हुने जनाइएको छ। नेपालले पहिलो खेल कुवेतसँग प्रतिस्पर्धा गर्नेछ।
खेल खबर सँगै अहिलेलाई बिहानको भेरी खबर सकियो। बिताउन गएलसम्मका मुख्य मुख्य खबर फेरि एकपटक।
कर्णाली प्रदेशमा अझै पनि विकासका योजनाले गति लिन सकेनन्। 650 भन्दा बढी कर्मचारी अपुग।
पुरातात्विक र ऐतिहासिक स्थल काँक्रेबिया क्षेत्रमा तोडफोड, गेटको गजुर र काउन्टरमा क्षति।
आगामी शैक्षिक सत्रदेखि कक्षा 9 देखि 12 सम्मको पाठ्यक्रम परिमार्जन गर्ने सरकारको तयारी। कक्षा 11 र 12मा थप 2 विषय पढाइ हुने।
भारतका पूर्व विदेश मन्त्री सुषमा स्वराजको निधन, आजै अन्त्येष्टि गरिने।
र नेपाली राष्ट्रिय क्रिकेट टोलीले T20 सिरिज खेल्ने, 5 देशले सहभागिता जनाउने।
हवस् त अहिलेलाई बिहानको भेरी खबर सकियो। अहिले 8 बजेको भेरी हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै मधुबन विशेष र केशव ढकाल बिदा हुन्छौँ। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।